الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا. من يهد الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا وسندنا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى اله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا. اما بعد، قال النبي صلى الله عليه وسلم: خمس صلوات افترضهن الله تعالى، من احسن وضوءهن واتمهن واداهن لوقتهن واتم ركوعهن وخشوعهن، كان له على الله عهد ان يغفر له، ومن لم يفعل فليس له على الله عهد، ان شاء غفر له وان شاء عذبه، او كما قال عليه الصلاه والسلام. بزرگان محترم، برادران اسلام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. انسان اپنی زندگی میں جس مشن کو لے کر کے اٹھتا ہے اور جس لائن پر کام کرتا ہے، اپنی زندگی کا مقصد بنا کر جس لائن پر چلتا ہے، جس طریقہ کار کو اپناتا ہے اور لوگوں کو اس کی دعوت دیتا ہے، اس کی زندگی کے اندر اس تحریک سے، اس لائن سے اور اس طریقہ کار سے جڑی اس کی جو تعلیمات، اس کی جو ہدایات ہوتی ہیں، وہ تو اہمیت رکھتی ہی ہیں، لیکن اس کے آخری عمر میں جو باتیں اس تحریک سے اور خاص کر مرض الوفات میں، جب اس جو اپنی زندگی سے چھوڑ کر، اس دنیا کو چھوڑ کر عالم فانی کی طرف، عالم فانی کو چھوڑ کر عالم بقا و دوام کی طرف جا رہا ہو، اس وقت میں وہ اپنی تحریک کے بارے میں، اپنی مشن کے بارے میں لوگوں کو جو ہدایات دیتا ہے، اس وقت لوگوں کو جن باتوں کی تعلیم دیتا ہے، ان باتوں کی اہمیت زندگی میں کی دی ہوئی تعلیمات سے بہت ہی بڑھ کر ہوا کرتی ہے. اور اگر زندگی میں بھی وہ تعلیمات موجود ہوں اور آخر عمر میں بھی وہ ہدایات دی گئی ہوں، تو وہ اس کی بہت ہی زیادہ اہمیت کو بتانے والی ہوتی ہیں. حضور پاک صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے اس دنیا کے اندر مذہب اسلام اور اپنا پیغام اور اپنا دستور اور اپنا نظام جو دنیا میں بندوں کو گزارنا ہے وہ دے کر کے بھیجا ہے. آپ علیہ الصلوۃ والسلام نے اپنی زندگی میں مذہب اسلام کی جو تعلیمات لوگوں تک پہنچائی ہے، ان میں سے ہر ایک تعلیم جو ثابت ہے وہ برحق ہے، اور ہم اس کو تسلیم کرتے ہیں کہ وہ آپ سے منسوب ہے اور وہ اسلام کا حصہ ہے، اور آپ علیہ الصلوۃ والسلام سے ثابت ہے اور وہ قابل واجب العمل ہے. اس کی جو فقہی حیثیت ہے وہ حیثیت ہے، لیکن آخر عمر میں، مرض الوفات میں، رسول اللہ صلی اللہ علیہ وسلم نے جن باتوں کا ہم کو پابند بنایا ہے، وہ باتیں اور بھی خاص طور پر قابل عمل، واجب العمل اور واجب الاہتمام ہیں. آپ علیہ الصلوۃ والسلام کو وصال اور وفات سے 14 دن پہلے سر کا درد شروع ہوا. وہ سر کا درد پھر بخار میں تبدیل ہوا. سر کے درد کے ساتھ ساتھ بخار شروع ہوا، اور وہ بخار کا سلسلہ پورے 14 دن تک وصال اور وفات تک جاری رہا. اور سر کا درد اور بخار اس قدر تیز تھا کہ بخار کی وہ تیزی کسی اور پر دیکھی نہیں گئی. اور اس دوران حضور پاک صلی اللہ علیہ وسلم سے بیماری کی شدت کی وجہ سے مسجد نبوی میں آ کر نمازوں کے پڑھانے کی حالت اور کیفیت تک آپ میں موجود نہیں تھی. آپ کی بیماری اس قدر شدید ہو گئی تھی کہ آپ جماعت کے ساتھ نماز امامت نہیں فرما سکتے تھے. اور ان دنوں میں 17 نمازیں، ان 14 دنوں کے اندر 17 نمازیں حضور پاک صلی اللہ علیہ وسلم نے امامت نہیں فرمائی ہے، بلکہ آپ کی جگہ حضرت ابو بکر صدیق رضی اللہ عنہ نے امامت فرمائی ہے. تو یہ جو مرض الوفات ہے حضور پاک صلی اللہ علیہ وسلم کی وفات سے اور زندگی کے آخری حصے سے جڑا ہوا جو مرض ہے اور جو بیماری ہے، اس بیماری کے اندر بہت سے اہم واقعات پیش آئے. یہ جو بیماری چلی 14 دنوں تک چلی، اور آخر ایام کے اندر آپ علیہ الصلوۃ والسلام کی 9 ازواج میں سے حضرت عائشہ صدیقہ رضی اللہ عنہ چونکہ آپ علیہ السلام کو سب سے زیادہ محبوب تھی، تو آپ علیہ الصلوۃ والسلام حضرت عائشہ کے حجرے میں ہی قیام فرماتے، اور آپ ہی کے حجرے کو آج گنبد خضرا کے اور حضرت پاک صلی اللہ علیہ وسلم کے روزے سے ہم جانا کرتے ہیں، وہیں پر آپ علیہ الصلوۃ والسلام کا وصال ہوا. اور نبی انبیاء کی جہاں وصال ہوتا ہے، ان کی وفات جہاں ہوتی ہے، وہیں پر ان کی قبر بھی بنا کرتی ہے، وہیں پر ان کو دفن بھی کیا جاتا ہے. یہ انبیاء کے ساتھ میں خاص اصول ہے. اسی لیے چونکہ حضرت عائشہ صدیقہ رضی اللہ عنہا کے حجرے میں اور آپ کے کمرے میں آپ کا چونکہ انتقال ہوا ہے، اس لیے آپ علیہ الصلوۃ والسلام کا روضہ وہیں پر بنایا گیا اور آپ کو وہیں پر دفن کیا گیا ہے. آپ علیہ الصلوۃ والسلام کی تدفین آپ کے وصال کے 1.5 دن کے بعد، پیر کے دن 12 ربیع الاول کو دوپہر کے وقت میں آپ کا وصال ہوا، اور اس پیر کے دن کے بعد پورا مکمل ایک دن گزرا، منگل کا پورا دوپہر کا وقت، پھر اس کے بعد منگل اور چہارشنبے کی بدھ کی درمیانی شب کے اندر آپ کی تدفین عمل میں آئی، آپ کو کفنایا گیا، آپ کو نہلایا گیا، لیکن نہلانے کے اندر مردوں کو جو نہلایا جاتا ہے، جنازوں کو جو نہلایا جاتا ہے، وہ کپڑے وغیرہ اتار کر ان کے ستر وغیرہ کی حفاظت کے ساتھ میں، وہ حفاظت کے اہتمام کے ساتھ میں ان کو نہلایا جاتا ہے. حضرت پاک صلی اللہ علیہ وسلم کو حضرت عباس آپ کے چچا نے، اور آپ حضرت عباس کے دو بیٹے حضرت فضل ایک اور صاحبزادے نے، حضرت علی جو کہ داماد ہیں، اور حضرت شقران جو حضور علیہ الصلوۃ والسلام کے آزاد کردہ غلام ہیں، اور حضرت اسامہ جو حضرت زید بن حارثہ رضی اللہ عنہ کے فرزند ہیں، زید بن حارثہ بھی حضرت پاک صلی اللہ علیہ وسلم کے آزاد کردہ غلام ہیں، ان لوگوں نے حضرت پاک صلی اللہ علیہ وسلم کو غسل دیا، اور ان لوگوں نے آپ علیہ الصلوۃ والسلام کے بدن سے کپڑے علیحدہ نہیں کیے، بلکہ ان کپڑوں کے ساتھ میں ہی حضرت پاک صلی اللہ علیہ وسلم کے بدن پر پانی بہایا گیا اور ہاتھ پھیرا گیا، اور اس طرح سے آپ کے غسل کی تکمیل ہوئی. پھر تین کپڑوں کے اندر، ایک دو چادروں کے اندر اور ایک بڑی چادر کے اندر حضرت پاک صلی اللہ علیہ وسلم کو کفن دیا گیا، اور مرض الوفات میں بدن پر جن کپڑوں کے اندر آپ کو نہلایا گیا، جس میں آپ کا وصال ہوا، جو کپڑے آپ کے بدن پر آخر عمر میں تھے، وہ دو چادریں تھیں، ایک تو اس کے اندر تہبند تھا اور ایک اس کے اندر سے ایک چادر تھی جو بدن کے اوپر حصے میں اوڑھنے کے لیے تھی. دونوں چادریں پرانی اور خستہ تھی، اور دونوں موٹی تھی، اور دونوں کے اندر جا بجا پیبند لگے ہوئے تھے. تو یہ حضرت پاک صلی اللہ علیہ وسلم کی زندگی کے آخری حصے کی کچھ جھلکیاں ہیں. اس مرض الوفات کے دوران کچھ خاص حالات اور کچھ خاص واقعات پیش آئے. ایک دفعہ حضرت پاک صلی اللہ علیہ وسلم نے حضرت عمر رضی اللہ عنہ سے فرمایا، مرض الوفات جب آپ کے وصال ہونے والا تھا اس سے تین دن پہلے، کہ حضرت عباس بھی وہاں موجود تھے اور بھی کچھ حضرات وہاں موجود تھے، حضرت عمر بھی موجود تھے، کہ جاؤ اور جا کر کے کوئی ایسی چیز لے کر آؤ جس میں میں کچھ اپنی وصیتیں لکھ دوں، کچھ ایسی باتیں لکھ دوں کہ جن کو تھامے رہنے سے میری امت کبھی گمراہ نہیں ہوگی، کبھی راہ راستے ہٹے گی نہیں، کبھی بھٹکے گی نہیں. تو حضرت عمر رضی اللہ عنہ اور حضرت عباس رضی اللہ عنہ ان حضرات نے علیہ الصلوۃ والسلام کی اس وقت کی حالت کو دیکھ کر روک دیا کہ یا رسول اللہ، اس وقت آپ اس قدر بیمار ہیں، اس قدر آپ کو تکلیف ہے، اور آپ اگر یہ مصیبت بھی اٹھا لیں گے، یہ مشقت بھی برداشت کریں گے لکھنے اور لکھانے والی، تو ہو سکتا ہے آپ کا مرض بڑھ جائے، آپ اس چکر میں نہ پڑے، آپ اپنے آپ پر اس مشقت کو برداشت نہ کریں، ایسا کریں کہ اگر کوئی زبانی ہدایت دینی ہو تو دے دیجیے، ہم اس کو یاد رکھیں گے اور بعد والوں تک اس کو پہنچائیں گے اور پھر لکھ بھی لیں گے. الغرض حضور پاک صلی اللہ علیہ وسلم کو حضرات صحابہ نے روکا اس بات سے کہ آخر عمر میں مزید وصیت کوئی حضور حضور پاک صلی اللہ علیہ وسلم فرما دے. یہ واقعہ پیش آیا حضرت عمر، حضرت عباس اور دوسرے اور صحابہ کی موجودگی میں، اور وصال سے تین دن پہلے. اور جس روز حضور پاک صلی اللہ علیہ وسلم کا وصال ہونے والا تھا، یعنی پیر کا دن، اس وقت حضرت علی کے ساتھ بھی یہ واقعہ پیش آیا. حضرت علی سے حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا، ایتنی بطبق اکتب فیہ ما لا یضل امتی الی آخر الحدیث، کہ علی جاؤ اور ایک طبق لے کر کے آؤ، ایک تھال لے کر کے آؤ. اس زمانے میں ظاہر سی بات ہے کہ کاغذ کی آج جیسی فراوانی تو تھی نہیں، تو چمڑوں کے اوپر لکھا جاتا تھا، ہڈیوں کے اوپر لکھا جاتا تھا، پتھروں کے اوپر لکھا جاتا تھا، مٹی کے برتنوں کے اوپر لکھا جاتا تھا، تھالوں کے اوپر لکھا جاتا تھا. تو حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ جاؤ ایک تھال لے کر کے آؤ، کہ اس کے اندر میں اپنی آخری وصیتوں کو لکھ دوں. حضرت علی نے بھی اس وقت یہی فرمایا آپ علیہ الصلوۃ والسلام سے کہ یا رسول اللہ، آپ اس مشقت کو برداشت کرنے کا ارادہ ترک فرما دیں، آپ کو مزید گرانی ہوگی، آپ کو مزید مشقت ہوگی، آپ کو بیماری ہوگی، مزید بڑھ جائے گی. اور پھر فرمایا کہ میں بعد میں وہ لوگوں کے سامنے اظہار کر رہے ہیں اپنے جذبات کا اور اپنے خیالات کا، کہ مجھے ڈر ہوا کہ اگر میں اس وقت حضرت پاک صلی اللہ علیہ وسلم کو چھوڑ کر گیا، اس وقت جب آپ حضور علیہ الصلوۃ والسلام حضرت علی کو حکم دے رہے تھے طبق لانے کا، اس وقت حضرت علی کی ذراعوں میں، ہاتھوں کے بیچ حضرت پاک صلی اللہ علیہ وسلم کا سر انور تھا، اور وہ چھوڑ کر کے پھر جانا تھا، پھر طبق اور تھال لے کر کے آنا تھا، اور حضور کے حکم کی تعمیل کرنا تھا. تو حضرت علی فرماتے ہیں، مجھے ڈر ہوا کہ میں چھوڑ کر جاؤں اور میرے پیچھے کہیں حضور کی روح نہ پرواز کر جائے، تو میرے غائبانے میں حضور پاک صلی اللہ علیہ وسلم کا وصال نہ ہو. تو پھر میں نے حضور کو مشقت نہ ہو اس لیے بھی، اور اس جذبے کے تحت بھی حضور علیہ الصلوۃ والسلام کو منع کیا. حضور پاک صلی اللہ علیہ وسلم بھی خاموش ہو گئے. یہاں اس واقعے کو لے کر کے جو حضرت عمر سے منسوب ہے، جو وصال سے تین دن پہلے پیش آیا ہے، اس واقعے کو لے کر کے उम्मत के एक गुमराह फिरके ने, जो सबसे पहला गुमराह फिरका है शियों का फिरका, उसने बड़ा पहाड़ उठा लिया है, आसमान सर पे उठा लिया है कि हजरत उमर ने हुजरत पाक सल्लल्लाहु अलैहि वसल्लम को वसीयत लिखने से इसलिए मना किया ताकि खिलाफत बाद में हजरत अली के हवाले न हो जाए, ताकि इमामत कुबरा हजरत अली के हवाले न हो जाए। वो समझते थे कि हुजरत पाक सल्लल्लाहु अलैहि वसल्लम जो थाल मंगवा रहे हैं, जो कलम का दवात वगैरह मंगवा रहे हैं, वो इसलिए मंगवा रहे हैं ताकि हजरत अली के नाम वसीयत और खिलाफत लिख दें। हालांकि ये किस्सा सोचने वाली बात है, अगर ये इतनी ही जरूरी बात होती तो क्या हुजरत पाक सल्लल्लाहु अलैहि वसल्लम हजरत उमर के रोक देने से रुक जाने वाले थे? जब हजरत अबू तालिब ने, जब आपके और दूसरे करीबी रिश्तेदारों ने, जब बादशाहों ने, जब लश्करों और फौजों ने आपको इस्लाम और इस्लाम की तालीमात को फैलाने से रोकना चाहा तो आप नहीं रुके, तो हजरत उमर के एक दफा कह देने से आप रुक जाने वाले थे? ये बात समझ में आने वाली है। खुद हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को कुरान करीम के अंदर बताया गया और फरमाया गया कि या अय्युहर रसूल बल्लिग मा उन्ज़िला इलैका मिन रब्बिक, कि रब की तरफ से जो पैगाम और हुक्म मिला पहुंचाना तुम्हारा फर्ज है। वह इल्लम तफअल फमा बल्लगता रिसालता, और अगर आप, ये हुक्म किसको दिया जा रहा है? हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को दिया जा रहा है। वह इल्लम तफअल फमा बल्लगता रिसालता, और अगर आपने ऐसा नहीं किया तो समझ लीजिए आपने कोताही की अपने हक फराइज़ नबूवत की अदायगी में, आपने फराइज नबूवत की अदायगी में कोताही की। समझने वाली बात है कि हजरत उमर के रोकने से हुजरत पाक सल्लल्लाहु अलैहि वसल्लम रुकने वाले कब थे? समझ में ये आया कि वो खिलाफत का किस्सा नहीं था, वो इस किस्म की वसीयतों का किस्सा नहीं था, वो इमामत कुबरा के हवाले करने के सिलसिले में नहीं था, वो अपने किसी रिश्तेदार के बारे में कोई खास वसीयत जानी माली एतबार से करने के बारे में वसीयतों के लिए नहीं था, बल्कि मजहब की जो दूसरी और तालीमात जिंदगी भर आप अलैहिस्सलाम नबूवत के मिलने के बाद से वफात तक देते रहे, उनमें जो खास अहमियत के हामिल थे, उन्हीं खास अहमियत के हामिल उमूर की दोबारा ताकीद के वास्ते तारीम हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम देना चाहते थे। अगर यही बात है कि खिलाफत ही लिखना चाहते थे तो आखिरी दिन में विसाल के वक्त में जब हजरत अली रजी अल्लाह अन्हु से हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने थाल मंगवाई थी तो उन पर भी ये इल्जाम आता है कि उन्होंने भी तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के हुक्म की तामील नहीं की, उन्होंने भी तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के मकसद और मंशे के अंदर रुकावट डाली, उन्होंने भी तो आप अलैहिस्सलाम के मंशे की तकमील में रुकावट डाली, और जो मंशा हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का था उनको खिलाफत दिए जाने का उसके अंदर रुकावट डाली, उनको तो कोई एतराज नहीं, उन पर तो कोई एतराज नहीं है, उन पर तो कोई इश्काल नहीं है, उनके उन पर तो कोई इल्जाम नहीं बांधता है। जो कुछ बांधे जाते हैं वो हजरत अबू बकर, हजरत उमर और दीगर सहाबा किराम रिज़वानुल्लाह अलैहिम अजमाइन पर। तो समझ में ये आता है कि ये जो इन लोगों पर इत्तेहाम या इनके बारे में जो एतराजात किए जाते हैं दीगर सहाबा के बारे में, उनका हकीकत से कोई ताल्लुक नहीं है, बल्कि वो उनके दिलों का बोझ है, उस बोझ को जाहिर करने की शक्लें और जाहिर करने के ये अंदाज और तौर तरीके उन्होंने अपना लिए। अगर हकीकत होती तो खुद हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम कभी उन जरूरी उमूर के लिखवाने से और उनके बताने से रुकने वाले नहीं थे, वरना खुद कुरान की रूह से हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से नऊज़ु बिल्लाह फराइज नबूवत की अदायगी में कोताही लाजिम आएगी। अलगरज ये वाकया बड़ी अहमियत का हामिल है। इस वाक्य से एक और चीज भी समझ में आती है जो अदब से ताल्लुक रखती है कि छोटे लोगों को बड़े लोगों की कभी कभी मुखालफत, हर वक्त की मुखालफत ये बेअदबी भी नहीं आती, बल्कि बसा औकात उनकी मुखालफत अदब का ही हिस्सा समझी जाती है। बसा औकात उन्होंने जो बात कही है बड़े लोगों ने, उनकी बात का ना मानना ये अदब का हिस्सा समझा जाता है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम हज़रत उमर से फरमा रहे हैं, हज़रत उमर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम से तकरीबन 4 या 6 साल छोटे हैं, फिर मकामो मरतबे के एतबार से देखें तो वो नबी हैं, ये सहाबी हैं, और दोनों के बीच में क्या मुवाजना हो सकता है? उनकी बड़ाई मुसल्लम है और इनका छोटा होना ये भी मुसल्लम है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम का मकाम मरतबा कहाँ और हज़रत उमर कहाँ? नबूवत और सहाबियत को देखें तो दोनों के बीच बौदल मशरिकैन है, मशरिक़ व मगरिब का आसमान और जमीन का फर्क है। अगर हज़रत अब्बास के साथ भी यही मामला, हज़रत उमर के साथ भी यही मामला, हज़रत अली के साथ भी यही मामला, उन लोगों को कहा जा रहा है एक काम करने के लिए और वो नहीं कर रहे हैं, तो ये नहीं करना ये बेअदबी का हिस्सा नहीं है, ये बेअदबी नहीं है, बल्कि ये भी अदब का हिस्सा है, क्योंकि उनके इस हुक्म की तामील करने से रुकने के लिए खुद उनका अदब माने है। वो खुद ये नहीं चाहते कि इनको तकलीफ हो जाए, वो खुद ये नहीं चाहते कि इनको इनकी मशक्कत बढ़ जाए, वो खुद ये नहीं चाहते कि इनकी बीमारी में इजाफा हो जाए, तो इस जैसे मौकों से जो मुखालफत की जाती है वो बेअदबी में नहीं आती, वो भी अदब ही का हिस्सा होती है और वो मोहब्बत का हिस्सा होती है कि मोहब्बत होने की वजह से बंदा इस किस्म की मुखालफत की जरूरत करता है। अगर मोहब्बत ना हो तो फिर आदमी को ख्याल ही नहीं गुजरता कि तकलीफ बढ़ती है तो बढ़े, ये जो चाह रहे हैं तो होने दो, मर्ज बढ़ता है तो बढ़े, अगर ये हुक्म देते हैं तो पूरा करो।
तो ये मोहब्बत का हिस्सा है। इस किस्म का एक और वाकया हजरत अली रज़ियल्लाहु अन्हु के साथ खुद पेश आया था सुलह हुदैबिया के मौके से, जब हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम सहाबा के 1400 लश्कर को लेकर के मक्का आए थे और उमरे का इरादा था। आपने ख्वाब में देखा था कि अगले साल उमरा करने वाले हैं, तो आप लेकर के आए मदीने से सहाबा के लश्कर को। मक्के के जब करीब पहुंचे तो मक्के के लोगों ने आप लोगों को रोक दिया, कुफार ने आपको रोक दिया और मक्के के दाखिले के लिए कुछ शराइत लगा दी कि अगर आप उमरा ही करने आए हैं, जंग करने नहीं आए हैं, तब भी हमारे आपके बीच चंद शराइत सुलह के लिए हो जानी चाहिए। उसके अंदर एक शर्त जो इस वाकये से ताल्लुक रखती है, मजमून से ताल्लुक रखती है, वो ये कि उन लोगों ने हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम से मुआहदे के अंदर लिखवाते हुए शुरू करवाया। अपर इसरात व सलाम हजरत अली लिख रहे थे, तो लिखा मिन मोहम्मद रसूलिल्लाह, के मोहम्मद अल्लाह के रसूल की तरफ से ये मुआहदा इन लोगों के नाम हो रहा है और दोनों के बीच हो रहा है। तो उन लोगों ने कहा कि आपको रसूलुल्लाह अगर हम मान लेते तो फिर झगड़ा ही किस बात का है, लिखो मोहम्मद बिन अब्दुल्लाह, अब्दुल्लाह के बेटे मोहम्मद के और इनके कुफार मुशरिकीन के बीच में ये मुआहदा हो रहा है। इस मौके पर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम से कुफार ने ये फरमाइश की, ये ख्वाहिश की कि वो रसूलुल्लाह को मिटाएं और अब्दुल्लाह को उसकी जगह पर लिखें। हजरत अली चूंकि लिख रहे थे तो हजरत अली से हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया चलो भाई झगड़ा खत्म करो, इनको इस पर इसरार है कि इस लफ्ज को मिटाया जाए तो इस लफ्ज को मिटा दो। अब मौका हुक्म की तामील का है लेकिन मोहब्बत माने हैं इस हुक्म की तामील से। हजरत अली ने फरमाया या रसूलुल्लाह, रसूलुल्लाह का लफ्ज मैं नहीं काट सकता, रसूलुल्लाह का लफ्ज काटना मेरे बस का नहीं है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ठीक है मुझे बताओ, चूंकि आप उम्मी थे, आपने बाकायदा पढ़ना लिखना किसी उस्ताद के सामने बैठ करके सीखा नहीं था। उम्मी का मतलब जाहिल हरगिज नहीं होता, उम्मी का मतलब जाहिल नहीं है, उम्मी का मतलब है ऐसा शख्स जिस शख्स को इल्म के हासिल करने के लिए उस्ताद के सामने जानुए अदब तय करने की जरूरत न पड़ी हो, जिसको उसके बगैर ही इल्म मिल गया हो, वो शख्स उम्मी कहलाता है। जिसके इल्म आने में मखलूक की वसातत ना हो, तवस्सुत ना हो, वास्ता ना बने, वो शख्स उम्मी कहलाता है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम का भी कोई मखलूक में उस्ताद नहीं था, इस वास्ते आप उम्मी थे। तो आपने फरमाया कि बताओ मोहम्मद रसूलुल्लाह में रसूलुल्लाह कहां लिखा है तुमने, फिर अली ने बताया कि यहां रसूलुल्लाह है, तो फिर आपने अपने दस्ते मुबारक से उसको मिटाया, फिर उसकी जगह मोहम्मद बिन अब्दुल्लाह किया गया। अलगरत इस वाक्य से जो दूसरा सबक मिलता है वो ये कि बाज औकात में मोहब्बत और बाज औकात में छोटों की तरफ से मुखालफत वो बेअदबी नहीं अदब का ही हिस्सा होती है। ये बातें तो जिमनी थी, असल चीज इस वाक्य से और इस मर्दुल वफात में जो ताल्लुक रखती है वो पूरे दीन के खुलासे की हैसियत से हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की ज़बान मुबारक पर आने वाले वो कलिमात हैं, वो हिदायत और तालीमात हैं जो इस उम्र के हिस्से में और जिस जो इस मर्ज और बीमारी के आलम में हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने उसे मुकर्रर निकल रहे थे, बार बार आप वो अल्फाज दोहरा रहे थे। हज़रत अली फरमाते हैं कि मेरे हाथों में, मेरे दोनों हाथों के बीच रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का सर था और आप नज़ा की हालत में थे और उस वक्त आपको पसीना खूब आ रहा था, आप उसके इलाज के लिए ठंडे पानी का एक बर्तन बाजू रख करके अपना हाथ उसमें डालते थे और पसीना पोंछते थे और इस हालत में मैंने हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को कुछ कहते हुए सुना लेकिन बीमारी की वजह से, नकाहत की वजह से, कमजोरी की वजह से अल्फाज मुझे सुनाई नहीं दे रहे थे, तो मैंने अपने कान हुज़ूर के मुंह से करीब कर दिए तो आप अलैहिस्सलातु वस्सलाम फरमा रहे थे अस्सला वमा मलकत अईमानुकुम। दूसरी रिवायात में है अस्सला तवज़्ज़कात वमा मलकत अईमानुकुम। देखो नमाज का एहतमाम करना, नमाज का खास ख्याल रखना, जकात को खास तौर पर अदा करना और अपने मातहतों को मामलकत ईमानुकुम का ख्याल रखना, मातहतों का ख्याल रखना, ये हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम बार बार दोहराए जा रहे थे। एक बार आप कहकर खामोश नहीं हो गए थे बल्कि उस आलम के अंदर अस्सला व मामलकत ईमानुकुम, अस्सला व मामलकत ईमानुकुम, ये अल्फाज हुज़ूर पाक सल्लम बार बार दोहराए जा रहे थे। तो ये जो अस्सला का हुक्म है ये बता रहा है कि आपका जिंदगी का चिराग गुल होने वाला है, आप इस आलम से रुखसत होने वाले हैं, आप इस दुनिया को छोड़कर जुदा होने वाले हैं और इस हाल में आप अलैहिस्सलाम को हसनैन की फिक्र नहीं है, इस हालत में आप अलैहिस्सलाम को हजरत फातिमा की फिक्र नहीं है, हजरत अली की फिक्र नहीं है, दूसरे और रिश्तेदारों की फिक्र नहीं है। अगर फिक्र है तो उम्मत की फिक्र है और उम्मत की फिक्र भी उनके आमाल के लिए है और आखिरत की नजात के लिए है। आप अलैहिस्सलाम फरमा रहे अस्सला, देखो नमाज का खास ख्याल रखना और अपने मातहतों को उनके हुकूक पूरे अदा करना, उनके साथ में जुल्म और ज्यादती से काम न लेना। ये जो नमाज का मामला है ये दुनिया के अंदर भी खास अहमियत रखता है और आखिरत के अंदर भी सबसे पहला सवाल नमाज के बारे में होने वाला है। میرے پاس صلی اللہ علیہ وسلم نے فرمایا خمس صلوات افترضهن اللہ تعالی، کہ پانچ نمازوں کو اللہ نے ہر مسلمان پر، ہر مسلمان مرد پر، عورت پر، لڑکے پر اور لڑکی پر جو بالغ ہے اس کو فرض فرمایا ہے، اور موت تک اس کے ذمے یہ فرض ہے. وعبد ربک حتی یاتیک الیقین، اللہ کی عبادت اور بندگی بجا لانی ہے کب تک؟ جب تک کہ موت نہ آ جائے. قرآن کریم کی آیت ہے وعبد ربک حتی یاتیک الیقین، تو موت تک ہم اللہ کے بندے ہیں تو موت تک ہم کو اللہ کی بندگی کرنی ہے. تو حضور پاک صلی اللہ علیہ وسلم فرما رہے ہیں پانچ نمازوں کو اللہ نے بندوں پر اور بندیوں پر، لڑکوں پر لڑکیوں پر، مردوں پر اور عورتوں پر فرض فرمایا ہے. من احسن وضوءهن، جو ان نمازوں کے لیے وضو اچھی طریقے سے کرے گا، وأداهن لوقتهن، وقت پر ان کو ادا کرے گا، قضا نہیں کرے گا، اور وصل وأتم ركوعهن وخشوعهن، خشوع کے ساتھ میں، توجہ کے ساتھ میں، دھیان کے ساتھ میں، اور بغیر حرکت کیے ہوئے، ڈولے بغیر، کپڑوں سے کھیلے بغیر، منڈیوں کو، چہروں کو دائیں بائیں اور اوپر نیچے ہلائے بغیر، اعضاء کو حرکت دیے بغیر جو اس نماز کو ادا کرے گا، وأتم ركوعهن، اور اطمینان کے ساتھ، ایسے نہیں جیسے ٹھونگے مارے جاتے ہیں، جیسے جانور دانا چکھتے ہیں، جیسے جانور چارہ کھاتے ہیں، ایسے نہیں، بلکہ اطمینان کے ساتھ میں یہ نماز ادا کی جائے گی. تو کان له علی اللہ عهد ان یغفر له، اللہ کے ذمے اللہ کا اس سے وعدہ ہے کہ وہ اس کی مغفرت فرمائیں گے. ومن لم يفعل فليس له علی اللہ عهد ان شاء غفر له وان شاء عذبه، اور اگر کوئی ایسا نہیں کرتا ہے، ان نمازوں کی ادائیگی میں کوتا ہے، بالغ ہونے سے لے کر کے موت تک کی جتنی نمازیں اس کے ذمے ہر روز کے اعتبار سے پانچ نمازیں فرض بنتی ہیں، اس حساب میں کچھ کمی کوتا ہی ہوتی ہے، وہ نمازیں چھوٹی ہوئی ہیں، تو پھر اللہ کا اس سے کوئی ذمہ نہیں، اللہ کا اس سے کوئی عہد نہیں ہے. اگر چاہے تو غفر له، معاف کر دے اپنی رحمت سے، اپنے کرم اور فضل سے، وہ انشاء عذبه، اور اگر وہ عذاب دینا چاہے تو وہ اس کا انصاف اور وہ اس کا عدل ہوگا اور وہ اس کو عذاب دے کر کے رہے گا. حضور پاک صلی اللہ علیہ وسلم نے خاص طور پر مرض الوفات میں، زندگی کی آخری گھڑیوں میں، جن تعلیمات کا ہم کو مکلف بنایا ہے، جن باتوں کی طرف ہم کو توجہ دلائی ہے، اس میں سب سے پہلے نماز کا نام لیا ہے، اور دوسرے نمبر پر معاملات ایمانکم ماتحتوں کا کے بارے میں خاص خیال رکھنے کا حکم دیا. یہ دو تعلیمات کو خاص طور پر اپنانا تو ہے ہی، لیکن دراصل حقوق جو آپس میں بندوں کے اور بندوں کے اللہ سے ہیں، وہ دو طرح کے حقوق ہیں، حقوق اللہ اور حقوق العباد. حقوق اللہ کی لائن میں پھر دو قسم کے آتے ہیں، ایک جانی حقوق اور ایک مالی حقوق. جانی حقوق کے اندر حضرت پاک صلی اللہ علیہ وسلم نے نماز کا ذکر کیا، مالی حقوق میں حضرت پاک صلی اللہ علیہ وسلم نے زکات کا حکم کیا، اور حقوق العباد میں ان کو ایک لفظ کے اندر ادا فرما دیا، وما ملکت ایمانکم. یہ حضرت پاک صلی اللہ علیہ وسلم کی آخری وصیت ہے اپنی امت کے نام. اب ہم اپنے حضرت پاک صلی اللہ علیہ وسلم سے، اپنے نبی سے، ہم اپنے محبوب ہستی سے، جو ہماری جانوں سے بھی زیادہ، ہمارے سب رشتے داروں سے بھی زیادہ، اور ہماری جائیداد املاک سے زیادہ ہم کو عزیز ہے، جس کا ہم دعویٰ رکھتے ہیں، اب ہمارا عمل بتائے گا کہ ہم کس حد تک اس وصیت کو قبول کرتے ہیں اور لیتے ہیں. اب تعالیٰ ہم کو ان تعلیمات پر عمل کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ.